नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
शासकीय सुधार सम्बन्धी 111 सूचीको प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयद्वारा 40 निर्देशिका जारी।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न हुँदै सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुँदा महामन्त्रीमा विपिन कुमार आचार्य विजयी।
आगामी आर्थिक वर्षका लागि देशभरका 726 पालिकाले ल्याए बजेट, 26 स्थानीय तहले भने अझै बजेट ल्याउन सकेनन्।
खेलाडीको हात समातेर मैदान छिर्ने ती साना बालबालिका को हुन्, कसरी हुन्छ विश्वकपमा उनीहरूको छनोट।
र आज शुक्रबार कला साहित्यमा नेपालमा म्युजिक अवार्ड सम्मान प्रतिस्पर्धा र विश्वसनीयताको बहस।
कार्यक्रम सुरु गरौँ शासकीय सुधारका लागि सरकारले जारी गरेको 40 बुँदे निर्देशिका सम्बन्धी प्रसङ्गबाट। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनसँग सम्बन्धित 40 बुँदे निर्देशिका, कार्यविधि, निर्देशन, परिपत्र जारी गरेको छ। शासकीय सुधार सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहसहित मातहतका निकायलाई लक्षित गरी करिब 4 दर्जन निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरेको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रशासनिक ढिलासुस्ती अन्त्य गर्ने, डिजिटल गभर्नेन्समा जोड दिने, अनावश्यक प्रक्रियागत झन्झट हटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा नागरिकलाई छिटो छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ यी निर्देशिका, कार्यविधि र निर्देशन परिपत्र जारी गरिएका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार अधिकांश मन्त्रालय तथा निकायले निर्देशिका, कार्यविधि र निर्देशन परिपत्रलाई उच्च प्राथमिकता साथ कार्यान्वयन गरिरहेका छन्। प्रविधि मैत्री प्रशासन निर्माण प्रक्रियामा सरलीकरण, सार्वजनिक खर्चमा अनुशासन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, स्वास्थ्य बिमा सुधार तथा नागरिकप्रति उत्तरदायी सेवा प्रवाहलाई केन्द्रमा राखेर जारी गरिएका यी दस्तावेजहरूले सरकारी काम कारवाहीमा प्रभावकारिता, पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। 3 दिनमा सक्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्भवतः आज 7 दिन सकिँदैछ। प्रतिनिधि चयनमा ढिलाइ, केही प्राविधिक समस्यादेखि नेतृत्वमा आउन धेरै प्रतिनिधिको आकाङ्क्षा व्यवस्थापनमा समय लागेकाले पनि महाधिवेशन लम्बिएको हो। पार्टी सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहनुभएका बालेन्द्र शाह, त्यस्तै उपाध्यक्षमा सोडिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ भने महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुँदा महिला उपसभापतिमा सुविता गौतम विजयी हुनुभएको छ।
चितवनमा जारी महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान नतिजातर्फ केन्द्रित भएको छ। पदाधिकारी चयनका लागि 1,289 मत खसेको छ। यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको मतदानबाट 900 सदस्यीय केन्द्रीय समिति निर्वाचित भइसकेको छ। रासोपामा 3,959 महाधिवेशन प्रतिनिधि रहेका थिए। प्रतिनिधिहरूले केन्द्रीय नेतृत्व चयन गरिसकेपछि अब पार्टीको आगामी कार्यदिशा तय गर्ने पदाधिकारी टोलीको चयन हुँदैछ, जसले संगठन विस्तार, नीति निर्माण र आगामी राजनीतिक रणनीति तय गर्ने जिम्मेवारी सम्हाल्नेछ। असार 7 गतेदेखि शुरू भएको महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्ने प्रयास गरेको नेताहरूको भनाइ छ। विभिन्न चरणमा भएको निर्वाचन प्रक्रियाले पार्टीलाई विधि र प्रक्रिया मार्फत अघि बढाउने प्रतिबद्धतालाई समेत बलियो बनाएको छ। पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वले अब रासोपालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित हुने लक्ष्य बोकेको पार्टीका लागि यो महाधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई भविष्यको राजनीतिक यात्राको आधारशिला पनि विश्वास गरिएको छ।
असार लागेसँगै देशभरका स्थानीय तहहरू आगामी आर्थिक वर्षको विकासको खाका कोर्ने दौडमा थिए। अधिकांश पालिकाले कानुनी समय सीमाभित्रै गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता र योजनालाई औपचारिक रूप दिएका छन्। यसले स्थानीय सरकारहरूमा वित्तीय अनुशासन र योजना निर्माण संस्कृतिमा क्रमशः सुधार हुँदै गएको पनि देखिएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार 725 स्थानीय तहले समयमै बजेट प्रस्तुत गरे पनि 26 पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्। समयमै बजेट ल्याउन नसक्नुको कारण भने प्रशासनिक ढिलासुस्ती मात्रै होइन, कतिपय स्थानमा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीचको टकराव पनि देखिएको छ भने कतै जनप्रतिनिधि बीच बजेट बाँडफाँड र प्राथमिकताका विषयमा सहमति जुट्न सकेको छैन। केही स्थानीय तहमा संघीय मन्त्रालय सहजीकरण र हस्तक्षेप आवश्यक परेकाले पनि प्रक्रिया लम्बिएको मन्त्रालयको भनाइ छ। वित्तीय हस्तान्तरणबाट प्राप्त रकमको उपयोग र बजेट विनियोजनका विषयमा देखिएको विवाद समाधान गर्न समय लाग्दा केही पालिकाले समयमै बजेट पेश गर्न नसकेका हुन्। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
कतिपय ठाउँमा केही व्यवहारिक समस्याहरू, कर्मचारी र जनप्रतिनिधिहरूको स्वास्थ्य सम्बन्धी समस्याहरू पनि देखेका छन्। कहीँ प्रमुखज्यूहरू, उपप्रमुखज्यूहरूको स्वास्थ्यको कारणले गर्दाखेरि पनि एकाध ठाउँमा चाहिँ त्यो चाहिँ असार 10 गते नगरसभामा बजेट पेश गर्न सम्भव नभएको भन्ने देखिएको छ। कतिपय ठाउँमा अब नगरसभा बस्नुभन्दा अगाडि कार्यपालिकाको बैठकहरूमा सहमति हुन नसकेको, बजेट बाँडफाँड विनियोजन योजनाहरूको छनौट तर्जुमा लगायतका विषयहरूमा सामान्य केही त्यो चाहिँ तयारी नपुगेको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। र यसलाई अब संघीय मामिला, साविक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हामीले सहसचिवकै नेतृत्वमा टोली पठाएर जहाँ जहाँ समस्या देखिएका थिए विगतमा र यस वर्ष पनि समस्या हुन सक्छ भन्ने ठाउँहरूमा मन्त्रालयले समन्वय र सहजीकरण गर्ने उद्देश्यले त्यो ठाउँहरूमा हामीले अगाडि नै कार्य समूह गठन गरेर पठाएर सहजीकरण गर्न स्थानीय रूपमा चाहिँ पहल पनि गरेका छौँ।
स्थानीय सरकार सञ्चालन ऐन तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रत्येक स्थानीय तहलाई 10 असारभित्र आगामी आर्थिक वर्षको राजस्व तथा व्यय अनुमान सम्बन्धित सभामा पेश गर्न अनिवार्य गरेको छ। यो कानुनी औपचारिकता मात्र होइन, स्थानीय विकासको वार्षिक मार्गचित्र सार्वजनिक गर्ने महत्वपूर्ण चरण पनि हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनका लागि 17 सूचक अन्तर्गत 100 अङ्क निर्धारण गरेको छ। त्यसमध्ये समयमै बजेट पेश गरे बापत 5 अङ्क र असारभित्र बजेट पारित गरे बापत थप 5 अङ्क प्रदान गरिन्छ। त्यसैले तोकिएको समयमा बजेट प्रस्तुत गर्न नसकेका 26 स्थानीय तहले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानको कार्य सम्पादन सूचक अन्तर्गत 5 अङ्क गुमाउने भएका छन्। यद्यपि मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष समयमै बजेट ल्याउन नसक्ने पालिकाको संख्या घटेको छ। यसले स्थानीय तहहरू क्रमशः कानुनी समय सीमा र वित्तीय अनुशासन प्रति जिम्मेवार बन्दै गएको देखाउँछ। अब बाँकी चुनौती भनेको सबै स्थानीय तहलाई एउटै गतिमा अघि बढाउँदै विकास योजनालाई कागजबाट कार्यान्वयनमा रूपान्तरण गर्नु नै हो।
कार्यक्रममा अब फुटबल सम्बन्धी एउटा रोचक प्रसङ्ग। संसारकै सबैभन्दा ठूलो खेल मेला फिफा विश्वकप 2026 रौनकले यति बेला विश्वभरका फुटबल प्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको छ। मैदानभित्रको 90 मिनटको घमासान त छँदैछ, तर खेल सुरु हुनु अघिको एउटा दृश्यले हर कोहीको मन छुने गर्छ। जब विश्वका दिग्गज फुटबल स्टारहरू मैदानमा प्रवेश गर्छन्, उनीहरूको हात समातेर साना साना बालबालिकाहरू पनि गर्वका साथ अघि बढिरहेका हुन्छन्। फुटबलको प्राविधिक भाषामा यी बालबालिकाहरूलाई प्लेयर स्कर्ट्स वा मैदानका स्कर्ट्सहरू भनिन्छ। तर के तपाईँले कहिले सोच्नु भएको छ खेलको यो सुरुवाती औपचारिकता पछाडि कस्तो इतिहास र सन्देश लुकेको छ, अनि यी बालबालिकाहरू कसरी छनौट हुन्छन्? आजको विशेष रिपोर्टमा हामी यसैको नालीबेली प्रस्तुत गर्दैछौँ। हुन त खेलाडीसँग बालबालिका मैदान पठाउने परम्परा सन् 1990 दशकदेखि नै फाटाफुट सुरु भएको हो, तर यसले औपचारिक र विश्वव्यापी रूप लियो सन् 2002 दक्षिण कोरिया र जापान विश्वकपबाट। त्यति बेला फिफाले संयुक्त राष्ट्र संघीय बाल कोष अर्थात् युनिसेफसँग मिलेर एउटा ऐतिहासिक अभियान सुरु गर्यो, जसको नारा थियो से यस फर चिल्ड्रेन अर्थात् बालबालिकाका लागि हो भन्नुहोस्। युद्ध, गरिबी र अनेकौं संकटको चपेटामा परेका संसारभरका बालबालिकाको स्वास्थ्य, शिक्षा र खेलकुदमा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ यो परम्परा फिफाको अनिवार्य नियम बन्यो। मैदानमा देखिने ती साना पाइलाहरूले संसारलाई सम्झाउँछन्, भविष्य सुन्दर बनाउने हो भने पहिलो लगानी बालबालिकामा हुनुपर्छ। फुटबल केवल जित र हारको खेल मात्र होइन, यो त समाज परिवर्तनको बलियो माध्यम पनि हो। खेल सुरु हुनु अघि ती निर्दोष बाल बालिकाहरूलाई खेलाडीको साथमा मैदानमा उतार्नु अर्को ठुलो कारण हो फेयर प्ले अर्थात् निष्पक्षता र शान्तिको प्रवर्धन। फिफाको मान्यता छ कि जब खेलाडीहरूले ती अबोध बालबालिकाको हात समात्छन् उनीहरू भित्र खेल भावना अनुशासन र जिम्मेवारी बोध अझ प्रगाढ बन्छ। यसले मैदानको आक्रामकतालाई मित्रतामा बदल्न र रङ्गभेद तथा राजनीतिक तनाव भन्दा माथि उठेर बालबालिकाको सम्मान गर्न संसारलाई प्रेरित गर्छ। संसारकै सर्वाधिक चर्चित स्टारहरूसँग हात मिलाएर लाखौं दर्शक र विश्वभरका क्यामेराका अगाडि उभिन पाउनु ती साना बालबालिकाका लागि जीवनकै सबैभन्दा अविस्मरणीय क्षण हो। यो केवल एउटा खेलको हिस्सा बन्नु मात्र होइन, बरु भोलिको नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने र मैले पनि ठुलो भएर देशका लागि केही गर्नुपर्छ भन्ने सपना छर्ने बलियो माध्यम पनि हो। धेरैलाई लाग्न सक्छ यी बालबालिकाहरू खेलाडीका आफ्नै छोराछोरी वा नातेदार हुन् भन्ने, तर वास्तविकता त्यस्तो होइन। जारी फिफा विश्वकप 2026 मैदानमा देखिएका यी मस्कटहरू विभिन्न गैर नाफामूलक संस्थाहरू, सामुदायिक कार्यक्रमहरू र फिफाका आधिकारिक साझेदारहरूको सहकार्यमा छनौट गरिएका हुन्। विशेष गरी यसपटक फिफाले अमेरिकाका क्वेकर ओट्स र कमन गोल जस्ता सामाजिक संस्थाहरूसँग साझेदार गरेको छ, जसको माध्यमबाट विपन्न पिछडिएका र खेलकुदको पहुँचभन्दा टाढा रहेका समुदायका प्रतिभावान तथा इच्छुक बालबालिकाहरूलाई प्राथमिकता दिएर छनौट गरिएको छ। यसले के प्रमाणित गर्छ भने फुटबल खेल साँच्चै सबैका लागि समावेशी छ। मैदानमा खेलाडीले बल नचाउनु अघि नै यी साना मस्कटहरूले संसारको मन जितिसकेका हुन्छन्। त्यसैले त भनिन्छ फुटबल केवल एउटा खेल मात्र होइन, यो त करोडौं मुटुको साझा धड्कन र सुन्दर संसार निर्माणको एउटा बलियो खम्बा पनि हो। आज शुक्रबार, अब कला साहित्य सम्बन्धी एउटा प्रसङ्ग। नेपालमा गीत सङ्गीतको संसार पछिल्लो एक दशकमा तीव्र रूपमा परिवर्तन भएको छ। डिजिटल प्लेटफर्म, युट्युब, स्ट्रिमिङ सेवा र सामाजिक सञ्जालको विस्तारसँगै सङ्गीत सिर्जना, वितरण र उपभोगको स्वरूप फेरिएको छ। यही परिवर्तनसँगै म्युजिक अवार्ड कार्यक्रमहरू पनि उल्लेखनीय रूपमा बढेका छन्। सहकर्मी हरिराम पौडेलले तयार पार्नुभएको यो विशेष रिपोर्ट।
वार्षिक रूपमा आयोजना हुने विभिन्न म्युजिक अवार्डहरूले कलाकारलाई सम्मान गर्ने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली सङ्गीतको प्रवर्धन गर्ने उद्देश्य राख्दै आएका छन्। तर यिनै अवार्डहरूको विश्वसनीयता, पारदर्शिता र औचित्यमाथि प्रश्न उठ्ने क्रम पनि बढिरहेको छ। साङ्गीतिक क्षेत्रका जानकारहरूका अनुसार अवार्ड कार्यक्रमले कलाकारलाई सृजनात्मक रूपमा सक्रिय रहन प्रेरित गर्छ। पुरस्कार र सम्मानले कलाकारको मनोबल बढाउनुका साथै उनीहरूको कामलाई सार्वजनिक रूपमा मान्यता दिने काम पनि गर्दछ। नेपालमा आयोजना हुने विभिन्न अवार्डमध्ये राष्ट्रिय समावेशी म्युजिक अवार्ड, निम अवार्ड जस्ता कार्यक्रमहरूले विभिन्न भाषाभाषी समुदायका गीत सङ्गीतलाई एउटै मञ्चमा सम्मान गर्ने प्रयास गरेका छन्। यसले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षणमा पनि योगदान पुर्याएको देखिन्छ। आगामी साता काठमाडौँमा हुन गइरहेको म्युजिक खबर म्युजिक अवार्डकी संयोजक सविता पोखरेल अवार्ड कार्यक्रमहरूले नयाँ कलाकारहरूलाई स्थापित हुन मद्दत गरेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, युवा प्रतिभा सम्मान, नव गायक गायिका अवार्ड जस्ता विधाले उदीयमान कलाकारहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिएका छन्। उहाँका अनुसार दीर्घकालीन योगदान गर्ने अग्रज कलाकारहरूलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, रजत साधना सम्मान र दीर्घ साधना सम्मान जस्ता विधाबाट सम्मानित गरिनु पनि अवार्ड कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष हो। सङ्गीतकर्मीहरूका अनुसार अवार्ड कार्यक्रमहरू अहिले नेपाली सङ्गीत उद्योगको एउटा महत्त्वपूर्ण संरचना जस्तै बनेका छन्। यस्ता कार्यक्रमहरूले कलाकारलाई सार्वजनिक पहिचान दिलाउनका साथै सृजनात्मक प्रतिस्पर्धालाई पनि प्रोत्साहन गर्ने गरेका छन्। विशेष गरी डिजिटल युगमा हजारौँ गीत सार्वजनिक भइरहेका बेला उत्कृष्ट सृजनालाई चिनाउने एउटा माध्यमका रूपमा पनि अवार्डलाई हेरिने गरिन्छ। यद्यपि म्युजिक अवार्डहरूको सङ्ख्या बढेसँगै तिनको विश्वसनीयतामाथि प्रश्न पनि उठ्न थालेका छन्। कतिपय सङ्गीतकर्मीहरूले अत्यधिक सङ्ख्यामा अवार्ड कार्यक्रम आयोजना हुनु, मनोनयन प्रक्रिया स्पष्ट नहुनु, निर्णायक मण्डलको छनौटबारे जानकारी नदिनु जस्ता व्यावसायिक स्वार्थ हावी हुने जस्ता विषयलाई प्रमुख समस्या मान्ने गरेका छन्। सामाजिक सञ्जालमा अवार्ड नतिजाप्रति असन्तुष्टि व्यक्त गर्ने क्रम पनि पछिल्लो वर्षहरूमा बढेको छ। विश्व सङ्गीत उद्योगमा अवार्ड कार्यक्रमहरू केवल सम्मान वितरणमा मात्र सीमित छैनन्। तिनीहरूले बजार विस्तार, अन्तर्राष्ट्रिय पहुँच र कलाकारको व्यावसायिक विकासमा समेत भूमिका खेलिरहेका छन्। नेपालमा पनि म्युजिक अवार्डहरूलाई अझ व्यवस्थित, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय अभ्यास अनुकूल बनाइनुपर्ने आवश्यकता देखिएको जानकारहरू बताउँछन्। घटना र विचारको आजको कार्यक्रममा पत्रकार, गीतकार, चलचित्रकर्मी तथा भर्खरै सम्पन्न निम अवार्ड आयोजक समितिका अध्यक्ष माधवराज खरेलसँग छोटो कुराकानी गर्दैछौँ। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
धन्यवाद यहाँलाई र रेडियो नेपाल परिवारलाई।
नेपाली सङ्गीत क्षेत्रमा विभिन्न अवार्ड कार्यक्रमहरूको आवश्यकता किन महसुस भयो जस्तो लाग्छ यहाँलाई?
नेपाली सङ्गीत बजार अब अहिले भन्नलाई चाहिँ सानो भनिन्छ, तर हाम्रो नेपाली सङ्गीत बजार निकै ठुलो छ, विशाल छ। यसका स्वरूपहरू विशाल छन्, यसका हाँगाभिङ्गाहरू विशाल छन्, यसका कला संस्कृतिको पाटाहरू धेरै ठुला छन्। यसले चाहिँ सबैभन्दा पहिलो कुरो अवार्ड भन्ने प्रोग्राम चाहिँ कार्यक्रमहरू छ, विशेष गरी अवार्डलाई मान्छेहरूले अब अघि यहाँहरूले जसरी भूमिका बान्दा भन्नुभयो, कतिले सकारात्मक कतिले नकारात्मक हेर्छन्, यसलाई कसरी गरिन्छ, यसलाई सकारात्मक हुने गरी सबै कलाकारहरूलाई अटाउने गरी सबैलाई चित्त त अवार्ड प्रोग्राम हो, यो संसारमा कसैले कसैलाई बुझाउन सक्दैन, तथापि पनि उत्कृष्ट संरचनाहरू बनाएर उत्कृष्ट कलाकर्मी, उत्कृष्ट स्रष्टा सर्जकहरूलाई र उत्कृष्ट तौरले अवार्ड प्रदान गरिन्छ भने ती अवार्डहरू राम्रा हुन्छन्। र अवार्डको आवश्यकता चाहिँ किनभने यसले कलाकारहरूलाई एकदम ब्याकमा बसेका कलाकारहरूलाई एउटा अवार्ड अर्थात् एउटा सम्मान, एउटा पुरस्कार पाउँदै गर्दाखेरि ऊ म पुरस्कृत भयो भनेर उसले अझ राम्रो सृजनाहरू गर्न सक्छ एउटा सर्जकले, एउटा स्रष्टाले। हाम्रो उद्देश्य के हो भने कुनै पनि भाषाको होस्, कुनै पनि जनराको गीत सङ्गीत होस्, त्यसमा संलग्न कलाकारहरू, त्यसमा सृजना गर्ने सर्जक तथा स्रष्टाहरू अगाडि आउनु पऱ्यो र उहाँहरूले मौलिकतालाई अगाडि ल्याउनु पऱ्यो र उहाँहरू निरन्तरता रहनु पऱ्यो। जब निरन्तरता रहन्छ तब गीत सङ्गीतले एउटा दिशा लिन्छ।
पछिल्लो समय अवार्ड कार्यक्रमहरूको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेका छन्, यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
यसमा चाहिँ सबैभन्दा पहिलो कुरो के हो भने कुनै एउटा मान्छे, अब म पर्टिकुलर कसैको पनि व्यक्तिगत रूपमा म जाँदिनँ, जानु पनि उपयुक्त हुन्न, कुनै मान्छे हिजो प्रतिस्पर्धामा एउटा कुनै अवार्ड आयोजनामा सहभागी हुन्छ, प्रतिस्पर्धामा सहभागी हुन्छ, ऊ कति क्यापेबल थियो थिएन जुरीहरूले इभ्यालुएसन गर्छन्, राम्रा अवार्डहरूको विषयमा कुरा गरिरहेको छु मैले, तिनले इभ्यालुएसन गर्छन्, त्यसका जुरी निर्णय प्रक्रियाहरू छन्, सम्भवतः टप फाइभमा पर्नुहुन्छ या पर्नुहुन्न, त्यसपछि उत्कृष्ट रहनुहुन्छ या रहनुहुन्न, उत्कृष्ट रहनेहरू लगभग खासै उहाँहरूले त्यति देखिएन, केही उत्कृष्ट नरहने है, फेरि यो सबैलाई भन्न खोजेन, केही केही मान्छेहरू त्यसरी गएर पनि उहाँहरूले आफै म हामी आफै अवार्ड गर्छौँ नि भन्ने हिसाबले पनि गरेको देखियो, केही मान्छेले चाहिँ होइन यो अवार्ड भनेको साह्रै सजिलो कुरा हो भन्ने हिसाबले गरेको थियो, किन अवार्ड कार्यक्रम गर्न, अवार्ड मात्र होइन कुनै पनि कार्यक्रम गर्न सहज छँदै छैन।
आगामी दिनमा नेपाली सङ्गीत अवार्डहरूलाई अझ विश्वसनीय र प्रभावकारी बनाउन चाहिँ के कस्तो सुधार चाहिँ यहाँले आवश्यक देख्नुहुन्छ?
सबभन्दा पहिलो कुरो कलाकार स्वयं अर्थात् चाहिँ जसले सहभागी हुन्छ प्रतिस्पर्धी स्वयं नै जागरुक हुनु पऱ्यो। जागरुक यो कारणले हुनु पऱ्यो कि कस्तो अवार्डमा मेरा सृजनाहरूलाई सहभागी गराउने हो, कस्ता अवार्डहरू विश्वसनीयता छन्, ती अवार्डहरू पहिचान गर्नु पऱ्यो, किनकि बजारमा जति पनि हुन सक्छन् अवार्ड, अब त्यसमा कसैलाई गर नगर भन्ने कुरा कसैको पनि आउँदैन। विश्वसनीयता र पारदर्शिता रहेका अवार्डहरू सर्जक स्रष्टाहरूलाई राम्रोसँग थाहा छ।
अनलाइन भोटिङ प्रणालीमा सामाजिक सञ्जालमा फलोअर धेरै भएकोले जित्ने र वास्तविक कलागत गुणस्तर चाहिँ पछाडि पर्ने गुनासो गरिन्छ। धेरैले अनलाइन र भोटिङलाई पनि एउटा मापदण्ड बनाइरहेको अवस्थामा, यसमा तपाईँको भनाइ चाहिँ के छ?
यो विश्वव्यापी रूपमै हुने कुराहरू हो, अनलाइन भोटिङहरू हुन्छन्, कोहीमा सशुल्क हुन्छन्, कोहीमा निशुल्क रहन्छन्। अब यो सशुल्क र निशुल्कले अलिकति प्रभाव पार्ने हो, अब नेपालमा कतिपय अवस्थामा सशुल्क पनि छन्, कतिपय अवस्थामा निशुल्क भोटिङहरू पनि छन्। भोटिङले चाहिँ एउटा उत्कृष्ट सर्जक स्रष्टाहरूको लागि चाहिँ एउटा मापदण्ड खडा गर्छ, त्यसले चाहिँ मानक बन्छ, त्यसले चाहिँ तिसरीजनालाई दर्शक श्रोताहरूले पनि मन पराउने अवस्थामा रहन्छ।
हस्, धन्यवाद यहाँलाई यो समय र कुराकानीको लागि।
हस्, धन्यवाद रेडियो नेपाल परिवार।
उहाँ हुनुहुन्थ्यो माधवराज खरेल। नेपालमा म्युजिक अवार्ड कार्यक्रमहरूको महत्त्व र आवश्यकता निर्विवाद देखिन्छ। यस्ता कार्यक्रमहरूले सङ्गीतकर्मीहरूलाई प्रोत्साहित गर्ने, नयाँ प्रतिभालाई अवसर दिने र नेपाली सङ्गीतको संरक्षण र सम्वर्धन गर्ने काम गरेका छन्। अवार्ड कार्यक्रमले नेपाली सङ्गीत क्षेत्रको विकास, कलाकारको सम्मान र सङ्गीतकर्मीहरूको जीवन स्तरमा वास्तविक योगदान पुर्याउने भएकोले अवार्ड कार्यक्रमको विश्वसनीयता, पारदर्शिता र निष्पक्षताका लागि स्पष्ट मापदण्ड, विज्ञ निर्णायक मण्डल, पारदर्शी मूल्याङ्कन प्रक्रिया, सार्वजनिक जानकारी र निष्पक्ष निर्णय प्रणाली जरुरी देखिन्छ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।